اپنے دین کو محفوظ کرنا پائے. درود بھیجو محمد اور رسول اللہ. दो सुगमों से हासिल करना है। ये वो दो उमूर हैं जिनके जरिए से पक्की जमीन नसीब हो सकता है। जो कोई भी इन सुगमों से हटेगा उसके दिन में नक्शा आएगा, और फिर जैसे ही दिन में नक्शा आएगा तो फिर वो सारी गुफ्तगू अलग ही कर लेना की जगह में अर्ज की गई ना, किस दिन में फाजियत नहीं देगा, ना किस दिन में जाहिलियत नहीं होगी, ना किस दिन दिफा नहीं किया जा सकेगा, ना किस दिन बाकी नहीं रहेगा। ये हर कौन की मुश्किल है। और उनका अर्ज किया कि नाकस दीन रखने वालों की निशानियों में से एक निशानी है वो कौन पे नहीं जाते फर्क पे जाते। अब हमें देखना पड़ेगा कि दीन कामिल दीन को खतरा क्यों डाल रहा है और खतरा किस काम से लगा रहा है, ताकि फिर उसका बुलावा किया जा सके और ये देखा जा सके कि जो दुश्मन है दीन का वो कौन है लड़ाई का। इस सिलसिले में अच्छा सवाल कर सकोगे और हम अपने मौजू की तरफ आएंगे। हमारा मौजू है तारीख ए उम्मत सीरत ए आलम नथार अपने मुसलमान की रोशनी में। एक बार फिर जरूर भेजे मोहम्मद जब तुम्हें दीन की तारीख पढ़ेंगे आपको अपने अंदर एक सवाल रखना पड़ेगा कि लोग दीन के दुश्मन क्यों हैं। अगर थोड़ा सा तरदीब करते चले जाए जो मैं नहीं कर पाऊंगा शायद आप अपने जहन में तरदीब करते चले जाए आज की वाकयात के ऊपर आज के हालात पर, तो हमें इन नजरियाती मसाइल के जरिए से आज के मसाइल को समझने में आसानी मिलेगी। सिर्फ इत्तला करने की बात अर्ज कर दूँ, आपके सामने दीन के बहुत सारे दुश्मन हैं। कोई किसी सियासत के नाम पर आपका दुश्मन है, कोई किसी और दीन के नाम पर आपका दुश्मन है, कोई माल के खातिर दीन का दुश्मन है। ये जो दीन है इसके दुश्मन कितने किस्म के हैं, ये दुश्मनी करते क्यों हैं, इनको इससे क्या गरज है कि अल्लाह ने एक दीन भेजा है और उस दीन की चंद मानने वाले हैं, ये दीन के दुश्मन क्यों हैं। तो हम बहुत आसानी से कह सकते हैं कि दीन के दो तरह के दुश्मन होते हैं। एक वो दीन के दुश्मन होते हैं जो दीन की जिद्दियत में आते हैं, मुखालफत में आते हैं, दीन को खत्म करना चाहते हैं, नारा लगाते हैं हमारा कोई दीन नहीं है, ला दीन बेदीन नारा लगाएंगे, जिसको हमारे जमाने में थोड़ा सा इस तरह को अगर तब्दील करें तो हम सेकुलरिज्म ताबीर कर सकते हैं। अल्लाह तबारक व तआला कहना है कि सेकुलरिज्म ला दीनियत नहीं है, जिद्द दीन नहीं है, दीन के मुकाबले में न्यूट्रल बिहेवियर है। इन दोनों को जरा सा फर्क है। कोई ये कहता है कि सेकुलरिज्म का मतलब होता है दीन के खिलाफ दीन ना होना, और कोई कहता है सेकुलरिज्म का मतलब दीन के मुकाबले में न्यूट्रल होना। अभी ये दीन के मुकाबले में न्यूट्रल कैसे हुआ जा सकता है, इसको वाकई सॉल्व करना पड़ेगा पॉलिटिकल साइंसेस के अंदर। कि मसलन इंडियंस कहते हैं, इंडियन गवर्नमेंट कहते हैं कि हम न्यूट्रल हैं दीन के मुकाबले में, हम सेकुलर हैं। और मसलन आज की दुनिया में बहुत बड़ा दावा होगा, मसलन फ्रांस ने कहा कि हम सेकुलर हैं, सेकुलर हैं लेकिन पर्दे पर पाबंदी है। ये कैसे सेकुलर, अगर आप सेकुलर थे तो आपका दावा यह था कि सेकुलरिज्म का मतलब यह है कि हम दीन के मुकाबले में न्यूट्रल रहेंगे, कोई किसी भी दीन के ऊपर अमल करे हम उसको तंग नहीं करेंगे, तो आप पर्दे पर क्यों पाबंदी लगाई। इसका मतलब कि सेकुलरिज्म का दावा खुद एक मसनूई दावा है। इस मानने सेकुलरिज्म के, सेकुलरिज्म का मतलब यह है कि हम न्यूट्रल रहेंगे, ये दावा मसनूई दावा है। बस फिर वही जिद दीन है, फिर वही दीन के खिलाफ है। और ये मैं जो आपकी जगत में अर्ज कर रहा हूँ उन लोगों की खातिर भी अर्ज कर रहा हूँ जो कभी कभी हमसे कहते हैं, ये जो जितने भी नजरियाते मसाइल हम आपकी जगत में अर्ज करने की कोशिश कर रहे हैं, ये सब इसलिए कि आज के मसाइल को हल करें किसी तरीके से। और ये जो आज की दुनिया में हमारे सामने मसाइल हैं, ये अगर हम नजरियाती तौर पर हल नहीं कर सके, अमली मैदान में भी कभी हल नहीं कर पाएंगे। इसको थोड़ा सा और आपकी जगत में अल्लाह से अर्ज करता हूँ, उसको मरीज की बात चुका नहीं,
उसको मरीज के खानदान से, उसके मुस्तकबिल से, उसके माजी से कोई सरोकार नहीं है, उसको सिर्फ एक बात से सरोकार है कि आज क्लिनिक पे आया है, इससे पैसे निकलवाने हैं। ये क्या करेगा? ये भरपूर ताकत और कमाल है कि मल्टीविटामिन देगा, एंटीबायोटिक्स देगा, आज के दिन इसकी मुश्किल हल कर देगा, आज के दिन इसकी मुश्किल हल कर देगा। जाहिर माशरा इस डॉक्टर को बहुत पसंद करेगा, बहुत पसंद करेगा, लेकिन आखिर माशरा इस डॉक्टर को अचानक पसंद नहीं करेगा, अचानक पसंद नहीं करेगा। कितना नफीस एक मौका पर मौला ने इशारा करवाया, किसी ने मौला के सामने कहा कि मौला आपकी हुकूमत के मसाइल बहुत ज्यादा है, आपके दुश्मन बहुत ज्यादा है, दुश्मन आपके सामने मकारियां कर करके जीत रहे हैं, तो मौला ने फरमाया कि ये न सोचना कि मुझे नहीं मालूम इस कौम को मजबूत कैसे करना है, ये नहीं सोचना कि मुझे नहीं मालूम इस कौम के सामने क्या करूं तो ये मुझे पसंद करने लगे, ये मुझे पता है, लेकिन इनकी खातिर अपना दीन नहीं बेचती, दीन को खत्म करना है। ये लोग आज सत्ता में चलना चाहेंगे, दीन और दीन का मालिक खुदा हमेशा बाकी रहेगा, इनके पास दीन को खत्म करना है। तो अमीर लोगी ने उस शमशीर जहर आलू को बर्दाश्त किया दीन को बचाने की खातिर, सही में सौदा ने कुर्बानी दे दी दीन को बचाने की खातिर, क्यों बंदे बनते हैं ये दुनिया खत्म हो जाएगी, दीन बाकी रहेगा, अल्लाह का नाम बाकी रहेगा, तो खुदा भी बाकी रहेगा। तो वो जो डॉक्टर होगा वो बहुत पसंद किया जाएगा कि काम अखल माशरे के अंदर, क्यों इलाज नहीं करता है, खुश करता है बंदे को, जो उसके पास मरीज आता है उसको खुश खुश भेज देता है, मरीज बहुत खुश होगा निकल गया उसके साथ, उसके सामने परेशानी के आलम में उसने दो घंटे में मेरी मुश्किल हल कर दी, लेकिन दुनिया जानती है आज कम से कम इतना तो पढ़ लिखी है कि इस तरह मुश्किल हल नहीं होती है। एक आदमी आपके सामने आया गुर्बत का मारा, आप उससे कहें भाई इसका इलाज है, ये लो 100 रुपए जाओ उसकी बीमारी इस वक्त खाने की मुश्किल हल हो गई, ये इलाज है, कितनों के लिए इलाज है ये? इस दुनिया के अंदर 2 अरब इंसान ऐसे हैं जो 3 वक्त का खाना नहीं खा पा रहे हैं, कितने पैसे दूं हर खाने के लिए कि 2 अरब इंसानों का पेट भरे, ये इलाज है नहीं, इलाज नहीं है। आज 4 लोगों की जिंदगी खतरे में है, मैं और गांव हर एक को 2 गार्ड्स दे दूं, ये इलाज है क्या? कितनों लोगों को गार्ड्स देने, ये इलाज नहीं है, इलाज जाकर के देखना पड़ेगा भाई गुर्बत आई कहां से। अच्छा मामूलन कम फिक्र लोग इस मुश्किल में जाने को तैयार नहीं है। एक अजीब लतीफा नामा मौका मेरे साथ हुआ, पाकिस्तान से बाहर यूरोप के मुल्क में था जहां तवक्को लोग ये कर रहे होते हैं कि वहां सुनने वाले शिरकत करने वाले इनसे ज्यादा पढ़े लिखे होंगे, कतन ऐसा नहीं है, कतन ऐसा नहीं है, मैं आपकी जगत नर्स कर रहा हूँ। वहां आपके मुल्क का नाम देना फजूल है, यूरोप का एक मुल्क, वहां पर बैठे हुए एक आदमी आया मेरे पास, कहने का मैं बड़ी दूर से आया या विशेष की पसंद बहुत दूर से आया, उसने अपनी मुश्किल बताए, इस मुश्किल में हम बताए कौन कौन से पर्सन आपके ऐसे मुश्किल में है, खानदान के मसाइल मुश्किल में, जॉब की मुश्किल में। अच्छा मैंने उससे कुछ बात पूछना शुरू की कभी तुम्हारी मुश्किल को मैं समझने की कोशिश करूँ, कहने का मौलाना इतनी गहराई में मत जाए, एक ताबीज दे दे मामला खत्म होगा। तो मैंने बताया तो बंदों को मैं ताबीज नहीं देता हूँ, मैं दीन की रोशनी में ये देखता हूँ तुम्हारी मुश्किल क्या है, इससे ज्यादा काम मेरा काम नहीं है, ताबीज के काम किसी और का काम है, उससे कुछ इसका एक्सपर्ट मौजूद होगा कोई, मैं उसका एक्सपर्ट नहीं हूँ, मैं ताबीज नहीं लिखता। यह हमारा बिहेवियर है, हम अपनी हर इंफरादी इज्तिमाई मुश्किल को गहराई में दर्ज नहीं करना चाहते हैं, सटीक तौर पर हल करना चाहते हैं, और दुनिया में इलाज का तरीका है ही नहीं, इस तरह कोई मुश्किल हल नहीं होती है, इस तरह तो गिनती की इमारत भी खड़ी नहीं हो सकती है। एक इमारत जितनी देर में गए आप एक लकड़ी उसके नीचे रखते हैं, एक घंटे के लिए खड़ी रहे बातें देख रहे हैं, आपको अपने माशरे की मुश्किल हल करनी है, सिर्फ एक रास्ता है अपने आप को एजुकेट एजुकेशन को लेकर आना, इसकी एक एजुकेशन है कि भाई ये माशरा मुश्किल में जाता है तो हल कैसे होता है, इसकी मुश्किल होती क्या है, इसके दुश्मन होते क्या है, हमारे सामने क्या मुश्किल आ रही है, हमारे सामने मुश्किल आती है, काम करते हैं SMS आता है, सारे काम ऊपर पाने के लिए लोग फिक्री तौर पर हमदार की जद में है, और हम लोग मुकाबले में अपने पास कोई प्रोटेक्शन नहीं रखते, क्यों प्रोटेक्शन नहीं है इनके पास, फिक्री तौर पर तरबियत याफ्ता नहीं है,
جذباتی الفاظ کے مقابلے میں فوراً ڈھیر ہو جائیں گے, آپ اور شعور کی بات کو کم سمجھ پائیں گے. یہ قوم کے ساتھ مشکل ہے. چلو دیکھو کہ تو سمجھ میں آتا ہے کہ کسی بھی معاشرے کے اندر 100% لوگوں کا ایجوکیٹ نہیں کیا جا سکتا ہے, لیکن ایسا تو ہونا چاہیے کہ 15-20% لوگ کتنے تعلیم یافتہ ہوں, کتنے تہذیب یافتہ ہوں کہ ان کو کوئی دھمکا دے سکے. بدقسمتی معاشرے کے اندر یہ نہیں ہے کہ وہ 70% لوگ تعلیم یافتہ کیوں نہیں ہیں, بدقسمتی یہ ہے کہ وہ 15-20% لوگ تعلیم یافتہ کیوں نہیں ہیں. اور یہ کام اگر ہم کر سکے کہ بھائی ان تمام مسائل کو سمجھو کہ اس میں ہو کیا رہا, تو وہ اصلی ہونا رہا. تو آپ تصور کروائیے ہمارا موضوع تعمیر امت سیرت کی روشنی میں, ہمیں دیکھنا پڑے گا امت بنتی کیسے, معاشرے کے مسائل حل کیسے ہوتے ہیں, معاشرے کے مسائل کو سمجھنے کے لیے ایجوکیشن کون سی چاہیے. ابھی بھی اس میں ڈگریوں سے کچھ بننے کا نہیں ہے, خاص کر پریکٹیکل سائنسز کی ڈگریوں سے کچھ حاصل نہیں ہونے کا. آپ پریکٹیکل سائنسز کے اندر پی ایچ ڈیز کرتے رہیے, جب تک آپ نہیں آئیں گے سوشل سائنسز کے اندر, سوشل افیئرز کے اندر اسپیشلی جو اسلام نے تعلیمات دی ہیں, آپ کی مشکل حل نہیں ہو پائے گی, ہم آپ اس مشکل کو حل نہیں کر سکیں گے. اب یہ ہماری ایک اور بہت بڑی مشکل بن گئی ہے. ہم لوگ اپنے دین کے نمائندے بنے ہیں, ہم لوگ اپنے دین کے چاہنے والے ہیں, اپنے دین کے اوپر محنت کرنے والے ہیں, لیکن بدقسمتی سے دین سے ریلیٹڈ جو ایجوکیشن ہے وہ ہمارے پاس نہیں ہے. ہمارے درمیان اکاؤنٹنٹ ہے, ہمارے درمیان مینجمنٹ کے ہیں, ہمارے درمیان کمپیوٹر سائنسز کے ہیں, ہمارے درمیان پریکٹیکل سائنسز کے ہیں, اسی چھت کے نیچے جتنے لوگ بیٹھے ہیں ان سے ہم پوچھوں تو ان میں سے کتنے سوشل سائنسز کے ایکسپرٹ ہیں, اسی چھت کے نیچے ڈاکٹر مل جائے گا, انجینئر مل جائے گا, اکاؤنٹنٹ مل جائے گا, ایم بی اے کی بی اے کی اور مل جائے گا, کمپیوٹر سائنس مل جائے گی, جو نہیں ملے گا وہ کوئی پولیٹیکل سائنس کے ایکسپرٹ نہیں ملے گا, سوشیولوجی کے ایکسپرٹ نہیں ملے گا, سائیکالوجی کے ایکسپرٹ نہیں ملے گا. یہ ہماری مصیبت ہے. اب مشکل کیا ہے کہ چلو ان کے پاس نہیں تھا ایک بہت بڑا ذریعہ, سید الشہدا کے صفحے میں ممبر ملا تھا کہ ممبر سے تعلیم دے دیتے. بدقسمتی سے وہاں ایک اور مشکل آ گئی, وہ ایک عوام نے ایک خاص سطح سے نیچے جانا قبول نہیں کیا, کام کہہ رہے نہیں رہیں گے ہم سچی باتیں سنیں گے. اب ان سچی باتوں نے یہ کہا کہ ہم آئیں گے چند باتیں کہہ کر ہمیں خوش کرو, چند باتیں کہہ کے ہمیں رلاؤ اور موقع ختم ہو جائے. اس سے کہاں ایجوکیشن آتی ہے؟ اس سے تو ایجوکیشن نہیں آتی. اس کے لیے تو یہ ہوگا کہ بھائی آپ کو کچھ ذہن سے بوجھ ڈالنا پڑے گا, کچھ موضوعات کی گہرائی میں جانا پڑے گا, اتنے کا حوصلہ نہیں ہے. اگر یہ سب ایسا ہی ہے کہ باہر سے ایجوکیشن نہیں مل رہی ہے, ممبر سے ایجوکیشن نہیں جاتی ہے, مسائل جھوٹے جھوٹ باقی رہیں گے, مشکلات بڑھتی چلی جائیں گی, مشکلات بڑھتی چلی جائیں گی. معاشرے کی مثال جو بگڑا ہوا ہوتا ہے بالکل واضح مثال ایسے گندے پانی کی ہوتی ہے جس میں نیا پانی نہیں آتا. یہ جو جوہر کا پانی ہوتا ہے, جوہر جس کو ہم لوگ کہتے ہیں کہ پانی ٹھہر گیا ہے, نیا پانی نہیں آتا اس کے اندر, اور پہلے سے جو پانی ہے وہ گندا ہے, اس کو جتنی دیر چھوڑ دو پیوریفائی نہیں ہوگا, اور گندا ہوگا, اور مسئلہ بنے گا, اور بدبو آئے گی, جو اس کو پیے گا اور جلدی ملے گا. معاشرہ بگڑا ہوا ہے, ہاتھ لگانے نہیں دیتا ہے, اور بگاڑ میں بگاڑ بڑھتا چلا جا رہا ہے. اس کا مطلب مشکل بڑھے گی, اور یہ وہ چیلنج ہے جو اس وقت ہمارے سامنے ہے. بھائی یہ معاشرہ بنے گا کیسے؟ اس کے سارے وینیوز جہاں سے ایجوکیشن آ سکتی تھی وہ سارے چینلز بند ہوئے, اور اس مشکل کو اب صرف اس طرح سے حل کیا جا سکتا ہے کہ کچھ لوگ اٹھیں, انبیاء کا سلام کریں, لوگ قبول کریں یا نہ کریں وہ تعلیم دیں, لوگ رد کریں یا قبول کریں اس سے قطع نظر ہو جائے, اپنے کہیں دینے کے عمل کو جاری کریں اور انہی نظریات کے مسائل کو لوگوں کے سامنے حل کریں کہ بھائی معاشرہ بنتا کیسے ہے, اس کو کیا تعلیم دی جاتی ہے کہ یہ تشکیل پا رہا ہے. پھر ان میں سے کچھ لوگ ایسے نکلیں گے دس پندرہ فیصد کے جو اس معاشرے کے اتار چڑھاؤ کو سمجھ جائیں گے, ان کی بنیاد کے اوپر ایک سوال معاشرہ تشکیل دیا جا سکے گا. یہ وہ مشکل ہے جس کے سامنے ہم کھڑے ہیں, اور یہ وہ حل ہے جو ہمیں کہیں نہ کہیں اختیار کرنا پڑے گا. درود دے گا محمد و علی محمد. ایک اور بات کی خدمت میں عرض کرتا ہوں, इसका जिक्र के वाकया के हवाले से आप कभी इस बात को ध्यान में भी नहीं लाइएगा एजुकेटेड पर्सन होने के नाते कि आप माशरे की 30 साल मुश्किल को दो शब्दों में हल करेंगे। ये नहीं होगा। दुनिया में कोई शॉर्टकट ऐसा शॉर्टकट नहीं है जो इंसान की सेहत और माशरे की तामीर को शब्दों में कर पाना है। कभी ऐसा नहीं हुआ। और अगर आपके सामने ऐसा हुआ मिसाल के तौर पर एक शब्द ने इंकलाब लाया उस एक शब्द से पहले हजारों शब्द उसकी तरबियत पूरी होती है। एक शब्द में होता है तरबियत पहले हजारों शब्द में हो चुकी होती है। मेहनत की होती है लोगों ने जाने की होती है उनकी कोई खबर नहीं होती है घरते रहते पटते रहते बेचारे सैकड़ों लोग इस तरह कुर्बान हो जाते हैं हजारों शब्द काट चुके होते हैं तब कहीं जाकर एक शब्द आती है जो नबी के सहारे देती है। बाकी सब मेहनत है। कोई मेहनत ना उठाए और कहे सहर आ गया ऐसे नहीं आ सकता। इसमें कोई शॉर्टकट नहीं। आप अगर पाँव की तारीख को मुताला करवा लीजिए पाँव की तारीख को देखिए किस किस तरीके से कौन कौन सी मुसीबतें नहीं उठाते थे तब कहीं जाकर वो चीज़ नसीब होती और वो भी बहुत कुर्बानी के बाद। अभी मिसाल के तौर पर मैं अभी सोच रहा था कि मसलन ईरान में एक दिन ऐसा आया था कि जिस दिन मसलन तकरीबन 3,000 लोग शहीद कर दिए थे। कहते हैं इस तरह से उनके काम मुमकिन ऐसा था कहते हैं 3,000 करीब लोग शहीद हो रहे थे। इंकलाब कब आया इस बात के बाद 13 साल का। अब मसलन जो उस रात शहीद हुए होंगे और उस दिन शहीद हुए होंगे उनकी लाश को देख के कोई क्या कह रहा होगा कि भाई तू कुर्बान है तू जाया हो कुछ भी नहीं मिला। हम क्या मिलते इंसान लाश नहीं मिली खत्म हो गया मामला। अब कौन समझाया कि भाई ये जो तुमने लाशें उठाई है ना ये तुमने इंकलाब की बुनियाद रखी है 10 साल सब्र करो। वो कह रहे हो 10 साल कैसे सब्र करो जब आप तो आज मर गए इसका जो बच्चा यतीम हुआ तो अभी यतीम हो गया और तो बेवा हो गई है अब सब्र कैसा यही तो मुश्किल है सारी। और दूसरी कौमों को ना समझ में आता हो हमें क्यों नहीं समझ में आता था हम करबला के चाहने वाले वहां से क्यों नहीं कर्ज देते हैं। तो अजीजान मोहतरम आप अपने जहन के अंदर बिल्कुल वाजे रखिए आप और मैं दसियों दफा तजर्बों से गुजरेंगे हमें तजर्बों से बहुत कुछ सीखेंगे। मैं कल भी खतरनाक कर रहा था आपके मुझे 16 साल हो गए यहाँ पर और मैं आपको मुतमईन होकर कह रहा हूँ ये कौम तरक्की कर रही है ये कौम सीख रही है अपनी रफ्तार से
सीखेगी।
से कनाडा में ईरान से आया यहाँ पे मसाइल को हल देखते हुए कि भाई मुझे भी कुछ करना चाहिए تو کیا لگا میں ملتان کے نزدیک ایک بس میں جا رہا تھا, سیلاب زدہ علاقے کے نزدیک پہنچ رہے تھے, میں نے ایک بس والے سے پوچھا بہت شدید سیلاب آیا, فوراً چھوٹتے اس نے کہا میرے علاقے میں نہیں آیا, باپ آیا ہو گیا مجھے کیا کر سکتا. اگر میں اور آپ دیکھیں گے تو میں اور آپ ان خامیوں کو دیکھیں گے, اور وہ جو دیکھ رہے ہیں وہ کیا دیکھ رہے ہیں, وہ اس کی خوبیوں کو دیکھ رہے ہیں, وہ ہم کی صحت پہ چل رہے ہیں. آپ کی قوم کچھ سیکھ رہی ہے, آپ کہیں گے قوم تو اچھی ہے لیڈرس برے ہیں, آپ کے گھر میں لیڈرس ایک رات میں بنیں گے. ایک اصول ہمیشہ کے لیے اپنے ذہن میں رکھ لیجیے گا, شاید آپ کو تھوڑا سا صبر آئے گا, اس کے بعد درود بھیجے گا محمد والے کو, ایک اصول اپنے ذہن میں رکھیے. اور اس سے پہلے میں آج کرتا چلوں, ہمیشہ موجودہ مسائل کو حل کرنے کے لیے نظریات کا سہارا ہے, موجودہ مسائل کو آپ نے حل کرنا ہے نظریے کا سہارا ہے. آپ کا نظریہ کیا کہتا ہے, مثلا مجھ سے کوئی کہہ رہے ہیں ہمارے لیڈر سے بہت دور ہے, تو میں فوراً جاؤں گا نظریے کے اندر دیکھوں گا, اے خدا کیا یہ ممکن ہے کہ کوئی قوم بہت اچھی ہے تو اسے برا لیڈر دے دے. نظریہ کیا کہتا ہے, نظریہ یہ کہتا ہے کہ بھائی خدا عادل ہے. اچھا عادل خدا فرد کے لیے بھی عادل ہے, معاشرے کے لیے عادل ہے یا نہیں ہے, معاشرے کے لیے بھی عادل ہے. بری قوم کو اچھا لیڈر دے سکتا ہے یا نہیں دے سکتا ہے, بالکل دے سکتا ہے, کیوں اسے بری قوم کی اصلاح کروانی ہوتی ہے, لہذا بری قوم کو اچھا لیڈر دیتا ہے. انبیاء کو بری قوموں کے اوپر بھیجتا تھا, آئمہ اکار علیہ السلام کے مقابلے میں قومیں بری ہوتی تھیں لیکن آئمہ اکار آتے تھے رہنمائی کرتے تھے. نظریے سے پتا چلا بری قوم کو اچھا لیڈر مل سکتا ہے. اب نظریے سے پوچھیں اچھی قوم کو خدا برا لیڈر دے گا, خدا یہ ظلم کیوں کرے گا, کیوں یہ ظلم کرے گا بھائی, یعنی قوم اچھی ہے لیڈر خدا نے برا دے دیا, نہیں نہیں ہوگا. یہاں تین امکانات ہیں ہمارے پاس, اخلی امکانات, قوم اچھی ہے لیڈر برا ہے, قوم بری ہے لیڈر اچھا ہے, جیسی قوم ہے ویسا ہی لیڈر ہے, یہ تین امکانات ہیں. ایک عقلاً ممکن نہیں ہے, کیا چیز عقلاً ممکن نہیں ہے, قوم اچھی ہے لیڈر برے ہے, یہ عقلاً ممکن نہیں ہے, کیوں ظلم قوم کے حق میں. اس کے بعد دو امکان کیا رہ گئے, قوم بری ہے لیڈر اچھے ہیں, یا پھر جیسی قوم ہے ویسے لیڈر ہے. اب آپ بتائیے آپ اور میں قوم ہیں, ہم یہ دعویٰ کر رہے ہیں ہم اچھے ہیں لیڈر برے ہیں, ممکن ہے ایسا, کس اسلامی نظریے کے اندر ممکن ہے یہ, کب ہوا دنیا کے اندر کہ یہ ہو سکے جو آپ کہہ رہے ہیں, یہ ہو ہی نہیں سکتا ہے خدا کے نظام کے اندر. صرف ایک راستہ ہے, جیسے ہم ہیں ویسے اوپر بھی ہے, یہ ہوگا. اچھا آپ کہیں گے پھر ایک اور کام کرتے ہیں, امپورٹڈ لیڈر لے آتے ہیں, ذرا خدا کے نظام سے پوچھیں گے امپورٹڈ لیڈر چلتا ہے کسی قوم کا, خدا کہتا ہے ہم نبی بھی بھیجتے ہیں تو انہیں کی زبان میں سے بھیجتے ہیں, انہیں کے درجات میں سے بھیجتے ہیں, خدا امپورٹڈ نبی بھی قبول نہیں کرتا ہے, آپ کو کہاں سے امپورٹڈ لیڈر ملتا ہے. اور وہ جو دنیا بھر کی زبانوں میں شاید اس قسم کا کوئی نہ کوئی محاورہ ہے, تین چار زبانوں کا تو مجھے پتا ہے کہ ہے, کہ کہتے ہیں کوئی دایا ماں سے زیادہ مہربان نہیں ہو سکتی ہے, آپ کو دایا مہربان چاہیے ماں سے کم رہے گی, اور اگر بچے کی واقعی کیئر کرانی ہے تو پھر ماں دیکھو ماں کر سکتی ہے. آپ یہ کہیں باہر کے لوگ آپ کا زیادہ خیال کریں گے, یہ نہیں ہونے کا, آپ نے اپنا خیال خود کرنا ہے, آپ نے اپنا خیال خود کرنا ہے, آپ اپنے پاؤں کو خود کھڑے ہوں گے, آپ اپنے تجربوں سے خود سیکھیں گے, اور میں مطمئن ہوں کہ طالب علم ہونے کے ناطے آپ کی خدمت میں عرض کر رہا ہوں یہ قوم سیکھ رہی ہے, یہ قوم ترقی کے راستے پر ہے. ہاں اس کا چیلنج بڑا ہے, اس کا راستہ بھی سخت, اس کا چیلنج بہت بڑا ہے. کل میں نے آپ کی خدمت میں چیلنج کی عظمت عرض کیے, ہم تقریباً آدھی دنیا کے اندر شیعہ کے محافظ بنے ہوئے ہیں, آدھی دنیا کے اندر 3 ارب انسانوں کے خطے پر ہم لوگ سب سے بڑی شیعہ دیے بیٹھے ہیں, یہ بہت بڑا چیلنج ہے ہمارے لیے, یہ اتنی آسانی سے ختم نہیں ہوگا چیلنج. اور جو لوگ جو کچھ کر رہے ہیں وہ اپنے اپنے آداب کے لیے کر رہے ہیں, ان کے پیچھے ایک اور ٹیم کھڑی ہے وہ اپنے آداب کے لیے کر رہی ہے, ان کے پیچھے ایک اور ٹیم کھڑی ہے وہ اپنے آداب کے لیے گیم کھیل رہے ہیں, یہ سب لوگ اپنے اپنے گیمز کھیلتے رہیں گے, اور ہمیں اپنے دین کے راستے کے اوپر چلنا ہو, یہ ہمارا چیلنج ہے. اس چیلنج کو ہم صرف ایک راستے سے پورا کر سکتے ہیں, ہماری قوم کو ایجوکیشن ملے, دین کی ایجوکیشن. ایجوکیشن کا مطلب میں کہہ چکا ہوں ڈگریز نہیں ہے, صرف او لیولز اے لیولز کے اسکولز اور پتہ نہیں میٹرک اور فلاں کے اسکولز نہیں ہیں. ایجوکیشن یہ کہ ہماری قوم کے پاس شعور ہے, اس کے پاس بصیرت ہے, اس کو پتہ ہو کہ بھائی معاشرے کی تعمیر کیسے ہوتی ہے, اس میں کون سے مسائل سامنا کرنا پڑتے ہیں. اس خاطر میں عرض کر رہا ہوں اس نظریاتی مسئلے کو کہ دین میں انحراف کیسے آتا ہے, کون لوگ دین کے اندر انحراف لے کر آتا ہے, اس کو اچھی طرح سمجھنے کی کوشش کریں تاکہ آج کے زمانے کو آپ سمجھ سکیں اور پوری بصیرت کے ساتھ اس مارکے کے اندر داخل ہو سکیں جس کے اندر ہم ڈال دیے گئے ہیں. ان شاء اللہ خدا سے غرو فرمایا گا. درود بھیجے گا محمد وعلی محمد. کیوں ظالموں کو دین سے بیر ہے؟ ظالم دو قسم کے ہیں, دین کے دشمن دو طرح کے ہیں. ایک وہ دین کا دشمن ہوتا ہے, کھلے عام آتا ہے, ہم یہاں تک آئے تھے پچھلی دفعہ گفتگو کرتے ہوئے, کھلے عام آتا ہے کہتا ہے میں لا دین ہوں یا زند دین ہوں, کھڑا ہو جاتا ہے اور اپنی پرچار شروع کر دیتا ہے. مثال کے طور پر کمیونزم, کمیونزم نے کہا ہم لا دین ہیں, ہم زند دین ہیں, دین کا مقابلہ کریں گے اور کسی دین کی کسی علامت کو قبول نہیں کریں گے. انہوں نے دین کا مقابلہ کیا. اچھا یہ قدیم زمانے سے مکار دشمنوں کو پتا ہے کہ دین کا مقابلہ نہیں ہو سکتا, یہ قدیم زمانے سے مکار دشمنوں کو پتا ہے کہ دین کا مقابلہ نہیں ہو سکتا ہے. کچھ نادان دشمن ایسے ہوتے ہیں جو سامنے آ کر کہتے ہیں ہم دین سے لڑیں گے, قطعاً کامیاب نہیں ہو پائیں گے. اور کمیونزم کا جو تجربہ ہے وہ بہت سادہ سادہ زبان میں بیان کر رہا ہے یہ کامیاب نہیں ہو سکتا. تم لوگوں کے فکر سے دین کی جڑیں نہیں کاٹ پاؤ گے, یہ دین نہیں کٹتا لوگوں کی جڑوں سے. اور خاص کر پاکستان جیسے ملک کے اندر تو جتنے بھی احمق یہاں پہ کھڑے ہیں دین سے لڑنے کے لیے کہ وہ کہیں ہمارا کوئی دین نہیں ہے اور ہم معاشرے سے دین ختم کریں گے, بھائی تم لوگ سینٹرل ایشیا میں نہیں کر سکے ہو, یہ مشرقی یورپ میں نہیں کر سکے ہو, خود یورپ کے اندر نہیں کر سکے ہو, تو یہاں تو تم بھول جاؤ گے یہاں کوئی دین سے لڑے گا. تو یہاں میں نے کہا کوئی دین کی ضدیت میں آ کر اعلان کرے گا کہ ہم دین سے لڑنے آئے, ایسا کوئی نہیں کرے گا یہاں پر, کرے گا تو ہمیں سے آ جائے گا. دوسرا دشمن, دوسرا دشمن کون سا ہوگا؟ وہ نہیں کہے گا میں دین لڑنے آیا ہوں, دین سے لڑنے آیا ہوں, بلکہ وہ ایک نیا دین لے کر آئے گا. دین سے لڑنے نہیں آئے گا, نیا دین لے کر آئے گا. آپ کو پہچاننا پڑے گا کہ بھائی یہ جو دین یہ لے کر آیا ہے اور وہ جو دین نبی نے دیا ہے اس میں فرق کیا ہوگا. ایسا کوئی دشمن ایسا دین نہیں لائے گا جس کو دیکھتے ہی آپ کہیں 2+2=4, یہ دین غلط ہے, یہ نہیں کرے گا. ہمیشہ ایسا لے کر آئے گا جس کو پہچاننا بہت مشکل ہوگا. آپ کو سوچئے وہ جو جعلی دوائیاں بیچنے والا ہے وہ ایسی دوائی بنائے گا جس کو دیکھ کر لوگ کہیں گے جعلی ہے, یا ایسی بنائے گا جس کو دیکھ کے پتہ ہی نہیں چلتا کہ جعلی ہے یا اصلی. بھائی جس نے جعلی دوائی بیچنی ہے وہ کیوں ایسی دوائی بنائے گا جس کو دیکھ کر ہر آدمی کہتے ہیں کہ بھائی یہ جعلی ہے, بکے گی نہیں, پھر وہ ہدف ہی پورا نہیں ہوگا اس کا. تو ظالم جب بھی دین بنائے گا ایسا دین بنائے گا جو آپ کو سمجھ میں نہ آ سکے کہ بھائی یہ جعلی ہے یہی اصلی ہے, بلکہ ایک اور کام کرے گا, سب کو کرنا پڑے گا جو بھی جعلی دین بیچنے والے ہوں گے, جو بھی جعلی دوائی بیچنے والے ہوں گے, جعلی کے اندر کوئی اٹریکشن ڈالنا پڑے گا جو اصلی میں نہیں ہوگا. ہمیشہ یہ کام کرنا پڑے گا. کیوں بھائی؟ تم بھی 10 وہ بھی 10 تو کون سا بکے گا؟ اصلی والا بکتا ہے, وہ نہیں بکے گا. تو جعلی کو ایک تو یہ کہ کنفیوز کرنا ہوگا پبلک کو کہ بھائی شاید اصلی یہی ہے, دوسرا ایک ایڈڈ بینیفٹ ڈالنا پڑے گا یہاں پر. وہ ایڈڈ بینیفٹ جعلی دوائیوں میں کیا ہوتا ہے؟ کم قیمت, اس کی قیمت 10 روپے, اس کی قیمت 5 روپے. تو وہ ایک تو ایک جعلی بنائے گا اصلی کی جیسی, دوسری بات یہ کہ جعلی کے اندر ایک ایڈڈ بینیفٹ ڈالے گا, کہے گا وہ جو اصلی والا ہے نا اس کے اندر تو یہ کرنا پڑتا ہے, اس میں یہ بھی نہیں کرنا پڑتا, اس میں تو نماز بھی نہیں پڑھنی پڑتی, اس میں ویسے ہی کام ختم ہو جاتا ہے, آپ جنتوں میں بغیر نماز کے داخل ہو جاتے ہیں. یہ جعلی دین بنانے والا ہمیشہ یہ کام کرے گا. درود بھیجے گا محمد علیہ وسلم. لوگوں کے ذہنوں کو تیار کرے گا. اب وہ لایا دوائی بیچنے کے لیے, اس نے دوائی بیچنی ہے, سارے کام کر لیے ہیں, لوگوں کے ذہنوں کو تیار کرے گا. کیا تیار کرے گا؟ کہے گا میرے پاس ایک ایسی چیز ہے جو اصلی میں بھی نہیں ہے, اٹریکشن دے گا. اس اٹریکشن کے بعد پبلک بیوقوف بنے گی. اچھا, اب اس مشکل کو حل کیسے کیا جائے؟ صرف ایک راستہ ہے, کوئی ایک ایسی کمیٹی ہو, کوئی ایک ایسی سوشل باڈی ہو جو جعلی اور اصلی کی پہچان کرے, لوگوں کو جعلی اور اصلی کی خبر دے اور لوگ بھی اس پر اعتماد کرتے ہوں. لوگ اعتماد کرتے ہوں کیوں؟ بالآخر ان کو اصلی میں پیسے زیادہ دینے پڑ رہے ہیں, جعلی میں کم پیسے میں مل رہی ہے. اب وہ کہے کہ بھائی یہ جو کم پیسے میں سستی ہے یہ جعلی ہے, اور وہ مہنگی پیسے والے وہ آپ کو خریدنی ہے. تو سامنے والا فالو کیا سوچے گا؟ کہ اگر شاید اس کو پیسے دے دیے اس لیے مہنگی والے کو ریکمینڈ کر رہا. اب آپ کے پاس دو چیزیں ہونا بہت ضروری ہیں. اگر ایک معاشرہ ایسا معاشرہ ہے جہاں جعلی دوائیاں مل رہی ہیں, آپ کے پاس دو چیزیں ہونا بہت ضروری ہیں. نمبر ایک, آپ کے پاس کوئی ایسی سپریم باڈی ہو جو مفادات سے قطع نظر صرف اپنے دین کی خاطر جعلی اور اصلی کا فرق بیان کرے, بتائیے جعلی ہے یہ اصلی ہے. دوسری مشکل کیا ہے؟ دوسری مشکل یہ کہ لوگ اس پہ اعتماد کریں, لوگ اس پہ اعتماد کریں, چاہے کتنا ہی پروپیگنڈا مچے یہ اس پر اعتماد کریں. اچھا, اب یہ جو اعتماد ہے یہ ایک دن میں نصیب نہیں ہوتا, یہ کام ایک دن میں نہیں ہوتا. میں پھر اسی ماحول میں رہتے ہوئے, اسی انڈسٹری کے ماحول میں رہتے ہوئے آپ کی خدمت میں ایک مثال عرض کرتا ہوں. درود بھیجوں گا محمد والے محمد. کسی بیچارے نے بغیر مقدمے کے ساری گفتگو سنی ہو تو وہ سوچے گا کہ یہ مجلس کے اندر فارماسیوٹیکل انڈسٹری کے اوپر بات کر رہے ہیں, تو بیچارہ پریشان ہو جائے گا کہ یہاں ہو کیا ہے. ایران میں ایک ادارہ ہے سر, ایرانین اسٹینڈرڈز کا, وہ کیا کرتے ہیں ہر چیز کا اسٹینڈرڈ بناتے ہیں اور پروڈکٹ کے اوپر اسٹیمپ لگاتے ہیں. مثلا آپ نے ماچس بنائی ہے, آپ ایرانین اسٹینڈرڈ کے ادارے میں بیچیں گے کہ بھائی ہمارا ہم نے ماچس بنائی ہے, اس ماچس کا کوئی اسٹینڈرڈ ہے آپ کے پاس؟ وہ آپ کو پہلے سے بتائیں گے کہ بھائی اگر آپ نے ماچس بنانی ہے تیلی اتنی بڑی ہونی چاہیے, اتنی موٹی ہونی چاہیے, مسالہ اتنے گرام کا ہونا چاہیے, اس کو ہم کس طرح سے ٹیسٹ کریں گے, اب آپ پروڈکٹ بنائیے ہم چیک کریں گے. اتنی اتنی مدت کے بعد ہم چیک کرنے کے لیے بھی آئیں گے, اور اگر آپ کی یہ پروڈکٹ صحیح رہی تو ہم ایک اسٹینڈ لگائیں گے جس کو دیکھ کر لوگوں کو اعتماد ہو جائے گا کہ یہ اس ادارے سے پاس ہوئی ہوئی پروڈکٹ ہے. صحیح ہے؟ اچھا, اب ہمارے اگر ایسا ادارہ بنے تو کیا ہوگا؟ سب کو بہت اچھی طرح پتا ہے بنے گا نہیں, بنا ہوا ہے لیکن کوئی فائدہ نہیں ہے, چونکہ وہ ادارہ مہر لگا ہی دے ان لوگوں کو کوئی اطمینان حاصل نہیں ہوگا. ہم سب کو معلوم ہے کہ کیا ہوگا اس ادارے کے ساتھ, اب ہے وہ ادارہ بنا ہوا ہے, ہم سب کو پتا ہے وہ کیا کر رہا ہوگا, لہذا کوئی اس کی مہر ڈھونڈتا بھی نہیں کہ بھائی مہر لگی بھی یا نہیں لگی. یہ نام یہ آ رہا ہے کہ آپ پریشر کوکر بھی لینے جائیں گے نا تو لوگ گھوم پھرا کے مہر ڈھونڈیں گے مہر لگی ہے نہیں لگی, ورنہ کیا پتا پھٹ جائے گا, یہاں کوئی نہیں ڈھونڈے گا, کوئی ضرورت ہی نہیں ہے, کیونکہ لوگوں کو پتا کہ بھائی جو کچھ ہے اپنے ہاتھ میں ہے خود ہی دیکھنا ہے. ادارہ ہے بھی تو کسی کام کا نہیں. اب میں آپ سے عرض کروں گا, چلیے پریشر کوکر کا تو آپ رسک لے لیں گے, ماچس میں بھی آپ رسک لے لیں گے, گیس کے برنر میں بھی رسک لے لیں گے, دین کے معاملے میں رسک لیں گے؟ آپ لے چکے ہیں, آپ لے چکے ہیں, جاری والا پھیل چکا ہے. یہ مشکل ہے ہماری, اب اصلی کیسے آئے میدان میں؟ اچھا, جاری کے پاس اٹریکشن بھی ہے, سستے میں بکتا ہے, بہت سستے میں بکتا ہے. صرف ایک مصیبت ہے, سستی چیز کی بعد میں قیمت بہت بڑی دینی پڑتی ہے. یہ بڑی مصیبت ہے. مثلا میں آپ کو خدمت میں مثال عرض کروں, میں کچھ وقت پہلے پاکستان سے باہر چلا گیا تھا, ایک بندہ خدا مجھے کہیں لے کے جا رہا تھا مختلف جگہوں, جہاں جاتا تھا پارکنگ کے پیسے, جہاں جاتا تھا پارکنگ کے پیسے. میں نے کہا بھائی یہ تو ہم صبح سے شام تک پارکنگ بھر بھر کے تنگ آ رہا, جہاں جاؤ اتنے پیسے پارکنگ کے اور ٹھیک ٹھاک پیسے ہیں. تو پھر میں نے اس سے پہلے کہ اس سے کہتا اپنے ذہن میں اندازہ لگایا کہ دیکھو میں تو کراچی میں جہاں جہاں جاتا ہوں پارکنگ کے پیسے مجھے نہیں دینے پڑتے, मैं कहीं कहीं पे भी लगा देता हूँ, लेकिन सिर्फ एक फर्क है, एक दिन मुझे गाड़ी मार के जाता है 10-15 हज़ार देने पड़ते हैं, 5 साल भी पार्किंग के देता तो इतने नहीं पड़ते, 5 साल तक भी पार्किंग के देता रहता ना इतने नहीं पड़ते जितना ये झटके में मार के जाए और गाड़ी उठा के ले गया, फिर तो जिंदगी भर की पार्किंग के टिकट उसने इकट्ठे कटवा दिए मेरे, सही है। आप सस्ता काम करेंगे शुरू में बहुत अच्छा लगेगा, आखिर में पता चलेगा बहुत महंगा पड़ा है, बहुत महंगा पड़ा है। सस्ते में दुनिया दे रहा है, सस्ते में जन्नत दे रहा है, सिर्फ एक मुश्किल है, अशरा पड़ता है और आखिर में कहता है 10 लाख में तो यही होगा। प्रैक्टिकल बात कह रहा हूं आपसे, 10 लाख में भी काले नहीं है, कह रहे 10 लाख में तो यही होगा, और बदबख्ती उसकी है जो फिर भी दे रहा है, ये भी नहीं सोच रहा कि भाई पुणे हुसैन को बेचना और फिर किसी कहना है, और होता क्या है, सस्ते वाला आखिर में बहुत महंगा पड़ता है, सस्ते वाला ले आओ अपना काम कर जाएगा, आप उसको पैसा भी दोगे अपना घर भी जलवाओगे, फिर बच्चे भी मरेंगे, और आखिर तक समझ में नहीं आया था कि गोली आई कहां से, सस्ते का यही होगा। फिर महंगा काम कर लो, महंगा काम क्या कर लो, दीन को अपनी असासियत के साथ, दीन को अपनी हकीकत के साथ अपने हाथ में ले लो, सस्ते दीन से काम नहीं चलेगा, सस्ती प्रोडक्ट से काम नहीं चलता, सस्ता दीन कहां से चल जाएगा, हमारे माशरे की ये मुश्किल है। अगर दीन चाहिए भाई, दीन में कोई शॉर्टकट नहीं है, दीन स्टैंडर्ड के ऊपर है, उसको पूरे स्टैंडर्ड्स के साथ ले लो। कल मैंने अपनी शिरकत में अर्ज किया था, या अगर यहां कहो कहीं और कहो तो मैं दोबारा अर्ज कर देता हूं, एक वक्त था जब कोई मुश्किल नहीं थी कैसा भी दीन लेकर चलो, अब तो गले में बात आ गई है, अब कैसा भी दीन लेके नहीं चल सकते हम, अब सिर्फ एक रास्ता हमारे पास, वो दीन लेकर चलो जिसकी खातिर जान ले तो कल जन्नत भी नसीब हो जाए, हमें वो दीन चाहिए, अब दिखावा नहीं चाहिए, अब नफ्सपरस्तियां नहीं चाहिए, अब दीन चाहिए, क्यों जानते नहीं अभी, मैं आपसे कह रहा हूं अभी मुझे शायद दादा का जानते नहीं अभी, अब दिन में क्या बेदीनी तो करूंगा, अब बेदीनी करके क्या करूंगा, शायद करने बाद मुझे मरना, अब तो दीन दूंगा ना, मैं आपसे भी यही कह रहा हूं, चलो अब तक नहीं चले थे दीन के ऊपर, अब दीन नहीं चले तो शायद आधे घंटे बाद मरना, अब तो ये सब कर, तो ऐसा मतलब ये वो बुनियादी मुश्किल है जिसके हम खड़े हैं, दीन तरक कर, दीन को कॉम्प्रोमाइज कर, और दूसरों को भी इस तरफ लाने की कोशिश करेंगे भाई असली दीन ले लो। और एक और बात भी आखिरी बात सिलसिले में अर्ज करूं, बहुत वक्त हुआ मुझे, कि दीन आपको सबसे अच्छा उस वक्त मिलेगा जब जितना आपको मिल गया हो उस पर आपने अमल कर लिया, सबसे अच्छा दीन उस वक्त मिलेगा, यानी क्या होगा, मुझे दीन के 10 हिस्से मिले 100 में से, मैंने 10 बार अमल कर लिया और खुदा से कहा खुदा तूने 10 दिए मैंने 10 में अमल कर लिया, बाकी कब देगा, उस वक्त खुदा दीन देगा, लेकिन 10 आपको खुदा ने दिए आपने 5 में अमल किया 5 को छोड़ दिया, अब क्या खुदा और दे, खुदा कहेगा जो पहले दिया उस पर अमल करो, अमल तो करो। हमारी कौम की मुश्किल दीन सुनना नहीं है, दीन जानना नहीं है, दीन पर अमल करना है, जितना दीन मिल गया है इस पर अमल करो, छोटी छोटी बात में खुदा से लड़ना है कि मैं नहीं करूंगा, नहीं करोगे तो अगला दीन ऐसा नहीं मिलेगा, दीन जो है वो भी हाथ से जाएगा। तो ऐसा नहीं मतलब हम बहुत सख्त हालात में हैं, हमारी मुश्किल कम नहीं है, हमारी मुश्किल बेतहाशा है, इन तमाम मुश्किल को देखते हुए जो आखिरी बात अर्ज करूंगा इस सिलसिले में, मुझे कि बंदगान खुदा जो दीन मिल गया है उस पर अमल कर लो और अल्लाह से नजीक दीन तलब करो, तो खुदा जो नहीं मिला है उस तक पहुंचा, जो मार्फत हमको नसीब नहीं हुई है वो मार्फत हमें पहुंचा दे। कोई ना सोचे कि मैं कह रहा हूँ कि और दीन तलब कर लो तो मैं सर दीन को कुछ एक्स्ट्रा मिलेंगे, नहीं एक्स्ट्रा नहीं, दीन की गहराई, अभी मेरी एक मार्फत की सतह है ये कम है मुझे और मार्फत चले, अभी मेरे एक तखवा की सतह है ये कम है मुझे और तखवा चले, کہ خدا سے طلب کرنا پڑے گا. اور کس وقت طلب کریں گے؟ جب جو منا تھا اس کے اوپر عمل کریں گے. اب ایک پریکٹیکل بات عرض کروں, آپ اور میں یہاں پر موجود ہیں, جو کچھ ہم کر رہے ہیں اپنی زندگی میں آپ کو بتایا, آج رات سوچنے کی کوشش کریں اس سے آگے بڑھنا ہو کیا کرنا چاہیے. جہاں تک بھی آئے دین کے اندر سوچیں اس سے اور بہتر بننا ہو کیا کرنا چاہیے. اگر شیطان آپ سے یہ کہتا کہ تم بہت آگے آ گئے, اب آگے کا کوئی راستہ ہے ہی نہیں, آگے کا راستہ ختم ہے, تو پھر پہلا پوائنٹ تو یہی سمجھ میں آ گیا, اس کو صحیح کرنا. یہ فکر غلط ہے, یہ فکر ہی غلط ہے کہ مجھے آگے اور نہیں جانا ہے. یہ خود شیطان کا حربہ ہے. نہیں بھائی, کون آگے نہیں جانا ہے, سب میں آگے جانا ہے, سب کو بہتر بننا ہے. تو آپ اس کو طلب کر رہے ہیں, اور میں نے اپنی خدمت میں عرض کیا اگر آپ جتنا دین ہاتھ میں اس پر عمل کریں گے خدا قطعاً مزید دین نصیب کرے گا, مزید گہرائی نصیب کرے گا. صرف ایک مشکل ہے, ہر اسٹیج پر قربانی دینی پڑے, صرف یہ مشکل ہے. دین مشکلات کے سوا نہیں چلتا. قرآن کریم نے پتہ نہیں کتنی دفعہ کتنی تاکیدیں کر کر کہا ہے وَلَنَبْلُوَنَّكُمْ یقیناً 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 تمہارا امتحان لیں گے. ہر چیز سے امتحان, دین بغیر امتحان کے آگے نہیں جاتا. جو دوست صاحب آپ کہہ رہے ہیں نا مجھے کہ کوئی ایسا کام ہو جائے ہماری کوئی مشکل نہ رہے, جس دن یہ ہو گیا اس کا مطلب ہے دین ختم ہو گیا ہمارے ہاتھ سے. یہ ایسا نہیں ہوگا, دین امتحان دے گا, دین ہمیشہ قربانی بھی دے گا, اور انہی قربانیوں کے اوپر ہماری تعلیم ہوگی. اور اس بات کو سمجھنا بہت آسان ہے اگر ہم کربلا سے سیکھنا شروع کریں. ہم نے کربلا کو تاریخ سمجھ کے بار بار دہرایا ہے, اب اپنی زندگی میں ڈھونڈیں, اب اپنی زندگی میں کربلا ڈھونڈیں. مجھے یاد ہے ہم لوگ بچپن میں جب بھی کربلا کے واقعات سنتے تھے اور تھوڑا بڑا ہونے تک بار بار میں سنتا تھا شہید ہونا کیسا ہوتا ہے, مرنا کیسا ہوتا ہے. یعنی میں بچپن میں نہیں سمجھ پاتا تھا مرنا کیسا ہوتا ہے, لوگ اطراف میں مرتے تھے سمجھ میں نہیں آتا تھا شہید ہونا کیسا ہوتا ہے, مرنا سمجھ میں آ جاتا تھا چلو لوگ مر رہے, شہید ہونا کیسے کہتے ہیں یہ سمجھ میں نہیں آتا. مثلاً ہم لوگ روایتوں میں پڑھتے تھے حق کی بات کی خاطر گردن ہتھیلی پہ رکھنی پڑتی ہے, سمجھ میں نہیں آتا تھا وہی کیسے ہوتا ہے. میں سنتا تھا حق کی باتیں کے خاطر کہاں گردن ہتھیلی پہ رکھنی پڑتی ہے. یقین فرمائیے کتنی روایتیں پڑھتا تھا, روایتوں میں برائی کی گئی ہوتی تھی ان علماء کی جو حق کو چھپائیں. اتنی روایتیں ہمارے پاس ہیں ان علماء کی مذمت میں, جاننے والوں کی مذمت میں جو حق بات نہیں بولتے. میں سوچتا تھا یہ کیسی روایات ہیں. مثلا نماز پڑھنا واجب ہے, یہ نہ کہے کوئی تو کوئی کیوں نہیں کہے گا؟ بالکل کوئی نہیں کہے گا نماز پڑھنا واجب ہے, روزہ رکھنا واجب ہے, کوئی کیوں نہیں کہے گا؟ آج کے دور میں سمجھ میں آیا ہے حق کہنا کتنا سخت ہے. اور کل کی رات جیسے میں بہت اچھی طرح سمجھ میں آ رہا تھا کہ حق کہنا کتنا سخت ہے, کہہ کے جو واپس آؤ اس کا بھی پتہ نہیں ہے. اب سمجھ میں آتا ہے کہ حق کہنا کیا سخت ہے. آپ کے سامنے ظلم ہو رہا ہے آپ ظالم کو ظالم نہیں کہہ سکتے, کہیں گے تو بارے میں. اب سمجھ میں آتا ہے کہ ہاں بھائی صحیح کہہ رہے, حق کہنا سخت ہے. اب تو حق کہنا سخت نہیں ہے, حق سننا بھی سخت ہے. اب تو لوگ حق سننے کو بھی تیار نہیں ہے, کہنا تو بہت دور کی بات ہے. تو جو ہم سنتے تھے نا حق بات کہو گے دار ہو جائے گی, دار پہ چڑھنا پڑے گا, پہلے سمجھ میں نہیں آتا تھا, اب بہت اچھی طرح سمجھ آتا کہ ہاں بھائی کیسے دار ہوتی ہے. اب یہ بھی سمجھ میں آتا ہے کیوں عبید اللہ ابن زیاد کے سامنے لوگ خاموش کھڑے ہو جاتے تھے. کیا نہیں جانتے تھے عبید اللہ ابن زیاد ظالم ہے؟ جانتے تھے. نہیں جانتے تھے سید الشہداء کون؟ جانتے تھے. نہیں جانتے تھے یہ ظلم ہو رہا ہے؟ جانتے تھے. بولے کیوں نہیں تھے؟ اسی خاطر جس کی خاطر ہم نہیں بول پا رہے, اسی خاطر بولیں گے تو دو میں سے ایک کام ہو جائیں گے, یا شہر چھوڑ کے جانا پڑے گا یا پھر گردن کٹ جائے گی. یہاں پر بھی ہو رہا ہے کہ بھائی اگر آپ بولیں گے तो या तो आपको शहर छोड़ के जाना पड़ेगा या आपकी वेतन कटेगी, दोनों से एक काम होगा। इसी खातिर वो भी नहीं बोल रहे थे, और उनके बारे में मजम्मत आई थी, सख्त तरीन मजम्मत आई थी कि क्यों नहीं बोले, गर्दन कटवा देते थे। हमारे रिवायत में बहुत आसानी से लिखा होता है, हक कहे चाहे गर्दन जाए। पहले हम पढ़ते थे कहते थे हाँ बात तो सही है, हक कहना चाहिए चाहे गर्दन जाए, अब सामने आता है आसान नहीं है ये, हक कहे गर्दन जाए इतना आसान नहीं, पर गर्दन जाना जिंदगी खत्म, वहां बहुत और क्या बचा है, अब क्या उम्मीद है, अब सिर्फ एक सवाल करना पड़ेगा, तो भाई तुम फिर आज तक इमाम हुसैन का नाम क्यों ले रहे थे, आज तक इमाम हुसैन का नाम क्यों लिया था, आज तक इमाम हुसैन से सीखा क्या था, अगर तुमने ये नहीं सीखा कि हक बात कहने पे जान जाती है और वो जान जाना शहादत है, यही नहीं सीखा तो फिर सैयदुल शुहदा से सीखा क्या है। अब जो लाशें उठाने पड़ रहे हैं तो फिर भागते क्यों हो, क्या ये पहले से नहीं पता था कि ये होगा, पहले से सीख लेते कि भाई ये शियत है, ये बनी हुई का दीन नहीं है जिसमें पैसा मिलता है, ये शियत है इसमें गर्दन जाती है, इसको पहले से नहीं पता था, नहीं पता था इसमें सारे मामलों में शहादत कबूल की है, कोई नहीं पता। अब हमारा दीन हमारे आंखों के सामने खोल के आ रहा है भाई, जिसके मौका के तेरे नाम वो ये है, अब मैं अगर कोई तरह की ताकत है तो उतर
जाता
यही नाम हौसला दे रहा है, यही नाम हौसला दे रहा है, यही सैयद शुहदा का नाम हौसला देता है। आदमी को चाहिए इसे एक काम करे, जब मुसीबत बहुत सख्त है यकीन माने आपको हदीसे किसी और तरह समझ में आने लगे, हमारे पास हदीस है जब मुसीबतों में पड़ो ना तो हुसैन के मसाइब पे गिरी होगा, पहले समझ में नहीं आता था क्या मतलब हुआ, जब मुसीबत में पड़ो हुसैन के मसाइब पे गिरी होगा, पहले समझ में नहीं आता, अब समझ में आता है कि जो अल्लाह रसूल को मैदान में लेकर आया है वो किस दिल से आया है, अब बहुत अच्छी तरह समझ में आया, पहले समझ में नहीं आता था सैयद शुहदा अपने खानदान को लेकर आए थे कितनी बड़ी मुश्किल काम के मुसीबत में होकर आए, अब समझ में आता है, नहीं मालूम वो जो जुमला सैयद शुहदा के मसाइब के अंदर लिखे हैं इनमें से बहुत मुस्तनद जुमला है और सैयद शुहदा ने यकीन फरमाए हैं, उन जुमला पे इंसान गौर करे सैयद शुहदा की मुसीबत समझ में आता है। हमारे पास रिवायत के अंदर लिखा हुआ है शहर आशूर अपने अस्हाब के साथ मौजूद थे, अस्हाब के सामने जिक्र किया फरमाया कल तुम सब लोग शहीद हो जाओ, एक एक का बताया तुम यहां शहीद हो गए तुम वहां शहीद हो गए, हैदर कासिम बैठे हुए थे कहने के चाचा जान आपने सबको बताया कहां शहीद हो गए, बताइए मैं शहीद हूं या नहीं हूं, हाशिम की तरबियत ये है अली की तरबियत ये है, वो होने पर हाशिम ऐसे दौड़ता है कहा मां मेरे आका मेरे चाचा सब शहीद हो गए मैं शहीद हूं मैं नहीं होऊंगा, मां ने एक जुमला कहा हाँ बेटा आप भी शहीद हो जाएंगे, फिर उसके बाद एक और जुमला कहा बेटा तुम भी शहीद हो जाओगे शीर खा रहे हैं अंदर भी शहीद हो जाएगा, बनी हाशिम की दो खासियतें बहुत अजीब और शुक्र है, बनी हाशिम शुजा भी है बनी हाशिम गैरतमंद भी है, कासिम ने जैसे ही सुना मैं शहीद होऊंगा वो सुन लो जैसे ही सुना अली असगर शहीद होंगे फौरन पकड़ कर कहा आपको क्या बात है कहने में आई है, हाशिम ही ज्यादा करता है नहीं करता नहीं है कि दुश्मन कहने में आ रहे अपने को
सही बात करूंगा नहीं था ना